नमस्कार कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले प्रत्येक साता सोमबारदेखि शुक्रबारसम्म साँझ 7 बजेको समाचारपछि रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98.1 र 103 MHz प्रसारण हुने कार्यक्रम घटना र विचार हाम्रो वेबसाइट www.onlineradionepal.gov.np र www.radionepal.gov.npमा लगइन गरी संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आज प्रसारण हुने मुख्य विषयहरू।
प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनवाई भोलि हुने, मन्त्री परिषद विस्तार र पुनर्गठन विरूद्ध परेको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन दुवै पक्षलाई छलफलमा बोलायो, 15 दिनभित्र महान्याधिवक्ताको कार्यालय मार्फत लिखित जवाब पेश गर्न आदेश, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टालाई एमाले प्रदेश सभा सदस्यद्वारा विश्वासको मत प्रदान, पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै कार्यवाहीको तयारी, प्रत्यक्ष वैदेशिक लगानीलाई सहज बनाउँदै विनियम जारी, विदेशी लगानी भित्र्याउन थप सहज हुने र रित्त सिलिन्डर तत्काल भरेर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह लगायतका सामग्री प्रसारण गर्नेछौ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनवाई भोलि हुने भएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको स्वास्थ्यमा हिजो समस्या देखिएपछि उक्त सुनवाई सारिएको थियो। प्रधान न्यायाधीशको अध्यक्षतामा संवैधानिक इजलासमा सुनवाई हुने संवैधानिक व्यवस्था रहेको छ। प्रधान न्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीप कुमार कार्की, मीरा खड्का, ईश्वर प्रसाद खतिवड़ा र डाक्टर आनन्द मोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनवाई शुरू गरेर हेर्दा हेर्दैमा सोमबारका लागि राखिएको थियो। प्रधान न्यायाधीश राणाको स्वास्थ्यमा समस्या आएपछि सुनवाई भोलिका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो। इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनवाई प्रारम्भ हुन सकेको छैन। उक्त विवादमा 30 रिट निवेदन परेका छन्। मन्त्री परिषदको यही जेठ 8 सिफारिशमा प्रतिनिधि सभा विघटन गरी आगामी कार्तिक 26 र मंगिर 3 मध्यवर्ती निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ 8 निर्णय बदर गरेर असंवैधानिक र गैर घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ। सर्वोच्च अदालतले मन्त्री परिषद पुनर्गठन गर्नु पर्नाको कारणबारे अन्तरिम आदेश सम्बन्धमा छलफल गर्न 8 असारमा दुवै पक्षलाई बोलाएको छ। 15 दिनभित्र महान्याधिवक्ताको कार्यालय मार्फत लिखित जवाब पेश गर्न पनि विपक्षीका नाममा अदालतले आदेश दिएको हो। न्यायाधीश ईश्वर खतिवड़ाको एकल इजलासले कारण पेश गर्न भनेको हो। 8 असारमा अन्तरिम आदेश सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई बोलाएको हो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र राजकुमार सुवाल सहित 6 मन्त्री परिषद पुनर्गठनमा अन्तरिम आदेश दिन माग गर्दै रिट दायर गर्नुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ 21 जसपाका 8 र 2 नियुक्त गर्नुभएको थियो। रिटमा कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्री परिषद पुनर्गठन असंवैधानिक भन्दै अन्तरिम आदेश मार्फत बदर गर्न माग गरिएको थियो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता समेत रहनुभएका भट्टले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिने क्रममा 51 मध्ये 30 प्राप्त गर्नुभएको हो। भट्टलाई विश्वासको मत प्राप्त गर्न 27 मात्र आवश्यक भए पनि मुख्यमन्त्री भट्टलाई नेकपा एमालेको माधव कुमार नेपाल पक्षले मत दिएपछि बहुमत प्राप्त भएको हो। नेपाली कांग्रेसले भने पक्ष विपक्षमा मत हालेन। जेठ 10 एमालेको स्थायी कमिटिको बैठकले सुदूरपश्चिम प्रदेश सरकारको समर्थन फिर्ता लिएको थियो। 12 जेठमा नेपाल पक्षले समर्थन कायम राख्ने निर्णय गर्यो। एमाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको प्रदेश सरकारलाई नेपाल पक्षका सांसदहरूले भोट हालेर बहुमत दिएका छन्। पार्टीको निर्देशन विपरीत भोट हाल्ने सांसदलाई कार्यवाहीको तयारी भइरहेको एमाले सुदूरपश्चिम प्रदेश कमिटिले जनाएको छ। कैलालीबाट संवाददाता भानुभक्त आचार्यको रिपोर्ट।
52 प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका 25 जना, माओवादी केन्द्रका 13 जना, नेपाली कंग्रेसका 12 र जनता समाजवादी पार्टी जसपाका 2 जना सांसद छन्। प्रदेश सरकारको काम सुस्त भएको भन्दै जेठ 10 गते एमालेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका एमालेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। तर न एमालेको माधव पक्षका सांसदहरू मन्त्रीबाट फिर्ता भए न सरकारले दिएको समर्थन फिर्ता लिए। बरु सरकारलाई समर्थन गर्ने र थप नयाँ मन्त्री पठाउने निर्णय भयो। पार्टीले समर्थन फिर्ता लिएको सरकार अल्पमतमा परेपछि माओवादी केन्द्रको नेतृत्व गरेको सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिनुभयो। मंगलबार पनि माधव पक्षका सांसदहरूले पार्टीको निर्देशन विपरीत मुख्यमन्त्रीको पक्षमा मतदान गरे। पार्टीको निर्देशन भन्दा बाहिर गएर मतदान गरेका सांसदलाई कार्यवाही गरिने एमाले सुदूरपश्चिम प्रदेशका सचिव राजेन्द्र रावलले जानकारी दिनुभयो।
केन्द्रबाट पार्टी अध्यक्षले दिएको व्हिपलाई हामीले जस्ताको मंगलबार जारी गरिएको थियो, त्यसलाई हामीले सम्प्रेषित गर्यो। सबै सदस्यहरूलाई हामीले सम्प्रेषित गरेका थियौँ। व्हिप जारी भइसकेका र त्यसको अवमानना गर्ने मान्छेहरूमाथि अब कार्यवाहीको प्रक्रिया अघि बढ्छ। अब यसपछिको चरणमा समानुपातिक तर्फका सांसदहरूलाई अब केन्द्रले नै एउटा स्पष्टीकरण लिन्छ, किनभने यो एउटा प्रक्रियागत कुरा पनि हो। पार्टी केन्द्रले सम्भवतः स्पष्टीकरण लिएला अनि त्यसपछि चाहिँ उनले अरू यो एउटा प्रक्रिया पुर्याउनुको निमित्त पनि त्यो जरुरी हुने हुनाले केन्द्रले नै गरेको हुनाले मैले त्यहाँबाट स्पष्टीकरण सोधेपछि पश्चात उनीहरूलाई कार्यवाही अगाडि बढ्छ।
एमालेका 7 जना सांसदले पार्टीको निर्देशन अनुसार मुख्यमन्त्रीको विपक्षमा मतदान गर्नु भएको थियो। जनता समाजवादी पार्टीका 2 जनालाई पनि मुख्यमन्त्रीको विपक्षमा मतदान गर्नुभयो। माधव पक्षका 17 जनाले भने पार्टीको निर्देशन अवज्ञा गर्दै मुख्यमन्त्रीलाई मतदान गर्नुभयो। नेकपा एमालेका प्रदेशसभा सदस्य लीलाधर भट्टले पार्टीको निर्देशन अनुसार मुख्यमन्त्रीको विपक्षमा आफूहरूले मतदान गरेको बताउनु भएको छ।
मुख्य रूपले नेकपा एमालेको पार्टीको थाई कमिटिको निर्णयले संसद सचिवालयलाई पनि जसरी जानकारी गराइसकेको थियो, नेकपा एमाले जसरी यो प्रदेशले अहिले विकास निर्माणका कुरा हुन्, कोरोना महामारीलाई नियन्त्रणका सवालमा होस् र दूरगामी असर पर्ने खालका क्रियाकलापहरू गर्न नसके हुनाले यो सरकारसँग हाम्रो समर्थन रहँदैन र अहिलेको सरकारको समर्थन फिर्ता लिनुपर्छ भने नेकपा एमालेको थाई कमिटिको निर्णय थियो। त्यही निर्णय अनुसारले हामीले गरेका छौँ र हामीलाई हिजो मात्रै प्रदेश कमिटिको अध्यक्ष र सचिवको निर्देश अनुसार पनि पार्टीले सरकारको विपक्षमा मतदान गर्नु भनेर व्हिप जारी गरेको थियो, निर्देशन जारी गरेको थियो। त्यही निर्देशन र व्हिप अनुसारले आज हामीले निर्णय गरेका छौँ। अब यहाँ एउटा नयाँ प्रश्न सृजना के भएको छ भने हामी पार्टीका हौ कि संसदीय दलका हौ भन्ने प्रश्न उठेको छ। अहिले धेरै साथीहरूले पार्टीको निर्देशनको उल्लङ्घन गर्नु भएको छ। पार्टीको निर्देशन उल्लङ्घन गर्दा हामी स्वतन्त्र सांसद भएका हुन् कि भन्ने खालको एउटा प्रश्न उठेको छ। सांसद स्वतन्त्र पनि हुन सक्छ भन्ने देखिन्छ, तर अब त्यो दललाई नै जुन दलबाट निर्वाचित भएर आउनुभएको त्यो दलले गरेको निर्णयलाई मान्दैन भने यो संसदीय अभ्यासमा भोलिका दिनमा कुनै पनि पार्टीबाट निर्वाचित भएका सांसदहरूले म निर्वाचित गरेको पार्टी ठूलो हुन सक्दैन, मैले जे पनि गर्न सक्छु पार्टीको निर्देशन मान्न सक्दैन भन्ने खालले हुन्छ र यो संसदीय ऐन 2073 नियमावली 2074 पनि विरुद्ध हुन्छ र भोलिका दिनमा स्वतन्त्र सांसदहरूले एउटा संसदीय लोकतन्त्रलाई नै यो संकेत अहिले जो देशभरि देखिएको संकेत छ यो खतरनाक हुन सक्छ र यसले संघीयता मात्रै होइन भोलि संसदीय व्यवस्थालाई पनि ठूलो समस्या आउँछ भन्ने देख्छ। यो
मंगलबार बसेको एमाले संसद दलको बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने भन्दै एमालेका सांसदहरूले तर बैठकमा माधव पक्षीय सांसदहरूले यही सरकारलाई निरन्तरता दिनुपर्ने बताएका थिए। बैठकमा सहभागी एमालेका सांसद पठान सिंह बोहरा, नेपालु चौधरी, लीलाधर भट्ट, माया तामाङ बोहरा, गेल्बु सिंह बोहरा, रतन थापा र बलदेव रेग्मीले फरक मत राख्नु भएको थियो। तर संसदीय दलका नेताले उहाँहरूलाई फरक मत राख्न नदिएपछि उहाँहरू असहमति जनाउँदै बाहिरिनुभयो। पार्टी निर्देशन भन्दा बाहिर गएर मत दिने सांसदलाई कार्यवाही हुनुपर्ने नेकपा एमालेका सांसद रतन थापा बताउनुहुन्छ।
कमिटीले नै यो समर्थन फिर्ता लिएको अवस्था हुनाले अब केन्द्रीय कमिटीले गर्नुपर्ने हुन्छ, किनभने हाम्रो केन्द्रीय कमिटी हाम्रो भनेको कमिटीको सबभन्दा सर्वोच्च निकाय भनेको केन्द्रीय कमिटी हुन्छ। केन्द्रीय कमिटीले नै सरकारको यो समर्थन फिर्ता लिने भनेको अवस्था र अहिले हामीलाई चाहिँ त्यसमा चाहिँ समर्थन नगर्नु भनेर पार्टीले हिप जारी गरेको हुनाले हामीले पार्टीको हिप अनुसार नै हामी चल्यौँ र हामीले आफूले विपक्षमा चाहिँ भोट हाल्यौँ। अब त्यसमा पार्टीको निर्देशनलाई नमानेर पार्टी बन्द पनि एउटा ठुलो संसदीय दलले अथवा यस्तो भनेर केही साथीहरूले चाहिँ फ्लोर क्रस गरेर चाहिँ उतातिर जानुभयो र चाहिँ त्रिलोचन भट्टको सरकारलाई चाहिँ समर्थन दिनुभयो। तर यो वास्तवमा एउटा पार्टीबाट निर्वाचित भएर सूर्य चिन्हबाट चाहिँ गएर यो एउटा पार्टीमा एउटा विडम्बना हो, यसबाट धेरै सिक्नु पर्नेछ र पार्टीले यसलाई चाहिँ एक्सनको रूपमा लिन्छ, किनभने पार्टी एउटा सिस्टम र डिसिप्लिनमा रहन सकेन, पार्टीको एउटा मर्यादामा रहन सकेन भने त भोलि यसले यो धेरै नराम्रो अवस्था आउँछ। त्यसकारण पार्टी यस बारेमा सोच्छ।
विगतमा पनि पटक पटक एमालेको निर्देशन भन्दा बाहिर गएको भन्दै 10 जना सांसदलाई स्पष्टीकरण सोधिएको थियो। माधव पक्षका संसदीय दलका नेता प्रकाश शाहलाई एमाले पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले नै स्पष्टीकरण सोध्नु भएको थियो। तर पनि उहाँहरूले पार्टी हितमा काम नगरेको एमालेको ठहर छ। आफ्नो रहर पूरा गर्न र मन्त्री बन्न पार्टी निर्देशन पालना नगर्ने सांसदलाई हदैसम्मको कारवाही हुने एमाले सुदूरपश्चिम प्रदेशका सह इन्चार्ज तथा कैलालीका इन्चार्ज नारद बुन राणाले बताउनु भयो।
सुदूरपश्चिम प्रदेश सरकारको सम्बन्धमा नेकपा एमाले प्रदेश कमिटी मार्फत र सिधै सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद दलका नेता सचेतकलाई जुन किसिमबाट पार्टीको समर्थन फिर्ता लिने गरी जुन निर्देशन जारी गरेको थियो, निर्णय गरेको थियो, त्यो निर्देशन केवल एक थान मन्त्रीका लागि पार्टीको निर्णयलाई उल्लङ्घन गर्दै केही मान्छेहरू मन्त्री पदका लागि अथवा आफ्नो लोलुपताका लागि जुन किसिमले पार्टीको निर्णयलाई निर्देशनलाई जस्तै ठाउँ उल्लङ्घन गरेका छन्, तिनीहरूले एकदमै नैतिक पतन हुने काम गरेका छन्, पार्टीको निर्णय लत्याएका छन्, तिनीहरूलाई पार्टीले हदैसम्मको कारवाही गर्छ। त्यसकारणले यो काममा लाग्ने जो जो छन्, जो दलका नेताहरू हुन् या प्रदेश सभाका सांसदहरू हुन्, जसले जसले यो काम गरेका छन् तिनीहरूलाई पार्टीले अविलम्ब कारवाही गर्छ, छिटोभन्दा छिटो अब हदैसम्मको कारवाही गर्ने गरी नैतिक चरित्र नैतिकहीन काम गरेका जो पार्टी सदस्यहरू छन्
गत वर्ष 14 पौषमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देखिएको भन्दै तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गर्नु भएको थियो। प्रधानमन्त्रीको सुखी नेपाली समृद्ध नेपालको अभियानमा साथ दिनुभएका सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले पनि प्रधानमन्त्रीको अभियानका लागि मन्त्री पदबाट राजीनामा दिनुभयो। एमालेका मन्त्रीलाई बर्खास्त गर्ने मुख्यमन्त्रीलाई माधव पक्षले संरक्षण गरेको आरोप अहिले प्रदेशमा उठ्न थालेको छ। पार्टीको निर्देशन विरुद्धमा लाग्नेहरूलाई कारवाहीको माग समेत उठ्न थालेको छ। घटना र विचारका लागि भानुभक्त आश्वरी कैलाली।
नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि नेपाल राष्ट्र ब्याङ्कको स्वीकृति नलिए पनि हुने भएको छ। विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली 2078 जारी गर्दै राष्ट्र ब्याङ्कले विदेशी लगानी भित्र्याउनका लागि राष्ट्र ब्याङ्कमा निवेदन दिएर स्वीकृति लिनुपर्ने झन्झटिलो प्रक्रियाको अन्त्य गरेको हो। लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट स्वीकृति प्राप्त गरेपछि विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन नेपाल राष्ट्र ब्याङ्कबाट पूर्व स्वीकृति लिन अनिवार्य नहुने विनियमावलीमा उल्लेख छ। तर विदेशी लगानी स्वीकृति भएपछि विदेशी मुद्रा भित्र्याउनु वा पठाउनु अघि लिखित जानकारी भने दिनुपर्नेछ। यसअघि सानो सानो विदेशी रकम लगानी भित्र्याउन पनि राष्ट्र ब्याङ्कको स्वीकृति चाहिने थियो। यस्तै विदेशी लगानी बापतको मुद्रा सटैमा पनि राष्ट्र ब्याङ्कले सजिलो बनाएको छ। विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजाने सटै सुविधा प्रदान गर्दा विदेशी लगानी स्वीकृति गर्ने निकाय वा सम्बन्धित निकायको स्वीकृति वा सिफारिसको आधारमा गरिनेछ। लगानीको लेखाङ्कनलाई पनि सुधार गरेर कागज पत्र पूरा भएको 7 दिनभित्र लेखाङ्कन गरिसक्ने बनाइएको छ। राष्ट्र ब्याङ्कको विनियमावली आएसँगै विदेशी लगानी भित्र्याउन थप सहज हुनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोविड 19 को उपचार शुल्क सरकारले तोके भन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध गरेको छ। मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढी शुल्क लिएको पाइए त्यस्ता स्वास्थ्य संस्थामाथि मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेशका सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र पालिकामा उजुरी गर्न अनुरोध गरेको हो। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सरकारले तोकेको भन्दा बढी शुल्क लिने गरेको जनगुनासो आएकाले उजुरी गर्न अनुरोध गरिएको बताउनुभयो। उहाँले उजुरीको आधारमा त्यस्ता स्वास्थ्य संस्थालाई नियम अनुसार कारवाही गरिने बताउनुभयो। सरकारले संक्रमितको उपचार व्यवस्थापनका लागि सामान्य बिरामीलाई 3,500 रुपियाँ प्रतिदिन, मध्यम बिरामीका लागि 7,000 रुपियाँ प्रतिदिन र गम्भीर प्रकृतिका बिरामीलाई 15,000 रुपियाँ प्रतिदिन तोकेको छ। उक्त शुल्क सरकारी अस्पताल र सरकारले तोकेका अस्पतालमा संक्रमित बिरामीको उपचार गरे बापत मन्त्रालयले ती अस्पताललाई शोध भर्ना दिने गरेको छ। सरकारले सबै सरकारी अस्पताल र मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार सेवा सम्झौता गरेका निजी अस्पतालमा संक्रमितको भने निशुल्क उपचारको व्यवस्था गरेको छ। कुनै बिरामीले आफ्नै खर्चमा उपचार गर्न चाहेमा सरकारले तोकेको शुल्कमा 50% थप शुल्क लिन सक्ने जनाएको छ। यसै गरी स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई सरकारले तोकेको शुल्क अनुसार संक्रमितको उपचार भए वा नभएको बारे अनुगमन गर्न अनुरोध गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले सरकारले तोके भन्दा बढी शुल्क लिने अस्पताललाई कारवाही गर्न उद्योग मन्त्रालयलाई अनुरोध गरिएको जानकारी दिनुभयो। यसैबीच स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई रित्त अक्सिजन सिलिण्डर तत्काल भरेर राख्न आग्रह गरेको छ। केही दिन यता कोरोना भाइरसको संक्रमणमा कमी आए पनि महामारीको जोखिम नटरेको भन्दै रित्त अक्सिजन सिलिण्डर भर्न मन्त्रालयले आग्रह गरेको हो। खाली सिलिण्डर समयमै भर्नका लागि सम्बन्धित उद्योगमा नपुग्दा अक्सिजनको समग्र आपूर्ति प्रणालीमा असर गर्ने र अस्पतालमा जटिल उपचारमा रहेका व्यक्तिहरूलाई अप्ठ्यारो पर्ने भएकाले सिलिण्डर भर्न आग्रह गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले विज्ञप्ति निकालेर व्यक्तिका घर, टोल, आइसोलेसन केन्द्र र अस्पतालमा भएका रित्त सिलिण्डर जुन उद्योगको हो त्यही उद्योगमा भर्नका लागि उपलब्ध गराउन पनि आग्रह गरेको छ। साथै अधिकतम मात्रामा अक्सिजन सिलिण्डर भरेर राख्न, अक्सिजन प्लान्ट वा ट्याङ्क मर्मत गर्न, जडान जतिसक्दो चाँडो गरी पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्था मिलाउन पनि मन्त्रालयले आग्रह गरेको छ। हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यहीँ सकिन्छ। भोलि विविध विषयका साथ उपस्थित हुने नै छौ। कार्यक्रम बारे तपाईँका कुनै प्रतिक्रिया भए हाम्रो इमेल ठेगाना घटना र विचार 2019@gmail.com पठाउन सक्नुहुनेछ। आजलाई कार्यक्रमबाट संयोजक सूरज आचार्य, साथी कल्पना दाहाल र म सरोज रिजाल पनि विदा माग्छु। नमस्कार।